बिस्मिल्लाह रहमान रहीम, अस्सलाम वालेकुम नाज़रीन। ज़ाविया निगाह में आप सभी का खैर मकदम है। हसब मामूल आज भी हम हफ्ते के अहम वाक़यात और तगैयुरात पर एक नज़र डालेंगे। तो आइए सबसे पहले मुलाहिज़ा फरमाइए आज की गुफ्तगू के मौजूआत।
ओमान के बादशाह का दौरा ईरान, मिस्र की सूरत हाल पर अलबरादई का बयान, हुर्रियत कॉन्फ्रेंस की हिंदुस्तान और पाकिस्तान से अपील। अमरीका एक बार फिर इक्तिसादी बहरान के दहाने पर, शाम की सूरत हाल और जंग पसंद महाज की सरगर्मियां।
राबिते के लिए हमारा ईमेल है zawiya_nigah@sahartv.ir।
नाज़रीन, ओमान के फरमारवा काबूस बिन सईद ने इस हफ्ते तेहरान का दौरा किया। इतवार को शुरू होकर मंगल तक जारी रहने वाले तीन रोजा दौरे में शाह ओमान ने कायद इनकलाब इस्लामी, सदर ममलकत डॉक्टर हसन रूहानी और दीगर अहम रहनुमाओं से मुलाकातें की। इस दौरे को मौजूदा हालात में बहुत अहमियत का हामिल करार दिया जा रहा है। मुलाहिज़ा फरमाइए हमारा तबसरा।
ओमान के बादशाह सुल्तान काबूस बिन सईद जो गुज़श्ता इतवार को तीन रोजा दौरे पर ईरान पहुंचे थे, मंगल के रोज अपना तीन रोजा दौरा मुकम्मल करके ओमान वापस चले गए। ओमान के बादशाह काबूस बिन सईद को इस्लामी जमहूरिया ईरान के वजीर खारजा मोहम्मद जवाद जरीफ ने रुख्सत किया। ओमान के बादशाह काबूस बिन सईद ने इस सफर में कायद इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनाई, ईरान के सदर डॉक्टर हसन रूहानी, वजीर खारजा मोहम्मद जवाद जरीफ और वजीर दिफा मोहम्मद हुसैन दहकान से मुलाकात और गुफ्तगू की। इन मुलाकातों में दोनों मुल्कों के दरमियान पाए जाने वाले दुजानबा ताल्लुकात में फरोग, इलाकाई और आलमी ताल्लुकात और मसाइल का भी जायजा लिया गया। ओमान के बादशाह सुल्तान काबूस बिन सईद ने तेहरान में अपने क्याम के दौरान कायद इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनाई से मुलाकात में ईरान और ओमान के तारीखी और सकाफती नीज तहजीबी रिश्तों के पेश नज़र दोनों मुल्कों के ताल्लुकात को बेहतर करार दिया और कहा कि ईरान के सदर से मुख्तलिफ शोबों में ताल्लुकात के फरोग समेत इक्तिसाद, ट्रांजिट और एनर्जी के मसाइल का जायजा लिया है। उन्होंने इलाके के हसास और खतरनाक मसाइल के बारे में कायद इनकलाब इस्लामी के बयान की तायद करते हुए मौजूदा बहरानी सूरत हाल से निकलने के लिए इलाके के अवाम के मफादात को मद्देनजर रखते हुए खित्ते के ममालिक के दरमियान तआवुन की जरूरत पर जोर दिया। इस्लामी जमहूरिया ईरान के सदर ने सुल्तान काबूस के एजाज में दिए जाने वाले ईशाइये से खिताब करते हुए इलाकाई तआवुन में ओमान के मकाम और पोजीशन के बारे में कहा कि ईरान ओमान के साथ मुख्तलिफ मैदानों में अपने ताल्लुकात को मजबूत और मुस्तहकम बनाना चाहता है। इस्लामी जमहूरिया ईरान के सदर ने ओमान के बादशाह से मुलाकात में कहा था कि तेहरान मस्कत के दरमियान तआवुन इलाके में अमन इस्तेहकाम की बहाली में भी अहम किरदार का हामिल है। उन्होंने कहा था कि इस्लामी जमहूरिया ईरान इलाके के दूसरे ममालिक के साथ मिलकर इस पॉलिसी को अमली जामा पहनाने की कोशिश कर रहा है। ओमान के बादशाह सुल्तान काबूस ने शिमाल जुनूब कॉरिडोर तिजारती तआवुन में अपने मुल्क की शमूलियत की ख्वाहिश जाहिर की। इस्लामी जमहूरिया ईरान के वजीर पेट्रोलियम बीजन जंगने और ओमान के वजीर पेट्रोलियम और गैस मोहम्मद बिन हमद अल रमीही ने इक्तिसादी तआवुन की तौसी के तहत ईरान से ओमान के लिए गैस की बरामद के एक मुफाहमती नोट पर भी दस्तखत किए। इस मुफाहमती नोट के मुताबिक दोनों ममालिक ने आपस में तय किया है कि ईरान से ओमान के लिए गैस पाइपलाइन का काम बहुत जल्द शुरू हो जाएगा। गैस की बरामद के सिलसिले में ईरान ओमान मुफाहमतनामा ओमान के आला रुतबा वफद के तीन रोजा सरकारी दौरे का अहम तरीन नतीजा है। इस्लामी जमहूरिया ईरान के वजीर दिफा हुसैन दहकान और ओमान के बादशाह ने आपस में मुलाकात में ईरान और ओमान के दिफाई तआवुन में आने वाली आखिरी तब्दीलियों, नीज इलाकाई और बैन अल-अक़वामी मसाइल का بھی جائزہ لیا۔ اسلامی جمہوریہ ایران کے وزیر خارجہ محمد جواد ظریف اور عمان کے بادشاہ سلطان قابوس بن سعید نے بھی ایک دوسرے سے ملاقات میں دو طرفہ علاقائی اور بین الاقوامی تعلقات کا جائزہ لیا۔ علاقائی ملکوں کے درمیان تعاون، خاص طور پر موجودہ صورتحال میں کہ جب برطانیہ اور امریکہ شام میں جنگ پسندانہ اقدامات اور علاقے کی قوموں کی تقدیر سے کھیلنا چاہتے ہیں، مشرق وسطی میں امن و استحکام کا قیام کافی اہمیت کا حامل ہے۔
ناظرین، مصر میں اہم سیاسی رہنما محمد البرادعی نے کہا ہے کہ حسنی مبارک کے زمانے کا نظام ایک بار پھر اقتدار میں آ رہا ہے اور محمد مرسی کے خلاف جو کارروائی ہوئی وہ فوجی بغاوت تھی۔ ملاحظہ فرمائیے ہمارا تبصرہ۔
مصر کے منتخب صدر کے خلاف فوجی بغاوت کے بعد سے مصر کی صورتحال میں بہت سے نشیب و فراز آئے ہیں اور اس ملک کو متعدد تلخ واقعات کا سامنا کرنا پڑا ہے، لیکن سب سے اہم بات یہ ہے کہ مصر کے لبرل رہنما اور صدر مرسی کے سب سے اہم مخالف محمد البرادعی نے سابق صدر مرسی کی سچائی کی تائید کی ہے۔ محمد البرادعی کا خیال ہے کہ ملک میں آمریت واپس آ گئی ہے اور مرسی حق پر تھے جبکہ ان کے خلاف بغاوت کی گئی ہے۔ محمد البرادعی نے جو فوجیوں کے ہاتھوں مظاہرین کے قتل عام کے خلاف احتجاج کرتے ہوئے عبوری صدر کے مشیر کے عہدے سے مستعفی ہو گئے تھے، یہ بھی کہا ہے کہ حسنی مبارک حکومت کی جڑیں فوج، وزارت داخلہ، عدلیہ اور ذرائع ابلاغ نے اس ملک کی معیشت میں گھر کر چکی ہیں اور صدر مرسی کی کردار کشی اور حکمراں جماعت کے خلاف بغاوت بھی اسی وجہ سے ہوئی ہے۔ انہوں نے ملک کے حالیہ بحران میں بعض عرب ملکوں کے کردار، یہاں تک کہ امریکہ اور اسرائیل کے سازشی اقدامات کی جانب بھی اشارہ کیا۔ اس بات سے قطع نظر کہ حسنی مبارک کے بعد کے دور میں محمد البرادعی کی شخصیت، کردار اور سیاسی سرگرمیاں کیا رہی ہیں، اہم نقطہ یہ ہے کہ وہ بھی مصر کی حالیہ تبدیلیوں کو انتہائی مشکوک قرار دیتے ہیں۔ البرادعی نے بھی ملک کے سیاسی طبقات اور روشن فکر حضرات کی طرح ملک میں آمریت کی واپسی یا دوسرے لفظوں میں مبارک حکومت کے واقعات کے اقتدار میں واپس آ جانے کی بات کہی ہے اور عبوری حکومت کے حالیہ فیصلے بھی اس بات کی تائید اور تصدیق کرتے ہیں، کیونکہ اس وقت جو لوگ بھی مصر میں بطور وزیر یا اعلیٰ عہدوں پر مقرر کیے گئے ہیں ان سب کا تعلق مبارک حکومت سے رہا ہے۔ عبوری وزیر اعظم حازم الببلاوی کی کابینہ کے اکثر وزراء مبارک دور کی باقیات ہیں۔ سونے پر سہاگا یہ ہے کہ مبارک حکومت کی طرح ملک میں ایک بار پھر ایمرجنسی کے نفاذ پر عمل درآمد کیا جا رہا ہے اور احتجاج و مظاہروں کو کچلنے کے لیے پولیس اور فوج کا استعمال ایک بار پھر حکومت کی اہم پالیسی کا حصہ دکھائی دیتا ہے۔ سب سے اہم بات یہ ہے کہ سیکورٹی کے نام پر موجودہ حکومت اس بات کی کوشش کر رہی ہے کہ حکومت مخالف نظریات رکھنے والی جماعتوں اور پارٹیوں کی سرگرمیوں پر پابندی لگا دی جائے۔ مبارک دور کے یہ سارے اقدامات ایک بار پھر مصر میں انجام دیے جا رہے ہیں، اگرچہ صدر مرسی کی حکومت کے دور میں ہونے والی لاپرواہیوں کو نظر انداز نہیں کیا جا سکتا، لیکن ایک بات بڑی حد تک واضح ہے کہ مرسی حکومت کی تمام تر خامیاں ایسی نہیں تھیں جنہیں فوجی بغاوت کی بنیاد بنایا جا سکے۔ محمد البرادعی کا کہنا ہے کہ بعض ملکی دھڑوں نے بیرونی عناصر کے ساتھ خفیہ اجلاسوں کے بعد مرسی حکومت کا تختہ الٹنے کی سازش تیار کی تھی اور ملک میں مصنوعی بحران پیدا کر کے لوگوں کو سڑکوں پر لے آئے، جو 30 جون کے بحران کا باعث بنا ہے۔
ناظرین، ہندوستان کے زیر انتظام کشمیر کے علیحدگی پسند رہنما میر وائز عمر فاروق نے ہندوستان کے وزیر اعظم منموہن سنگھ اور پاکستان کے وزیر اعظم نواز شریف کو الگ الگ خط لکھ کر یہ اپیل کی ہے کہ وہ اقوام متحدہ کی جنرل اسمبلی کے اجلاس کے موقع پر ملاقات کر کے امن کی کوششوں کو بحال کرنے کا اقدام کریں۔ اس سلسلے میں ملاحظہ فرمائیے کشمیر کے ایک اور علیحدگی پسند رہنما سید علی شاہ گیلانی کا تبصرہ۔
ہمارا موقف بہت پہلے سامنے آیا ہے، انہوں نے اس سے پہلے بھی ایک اس نوعیت کا بیان دیا تھا۔ ہم نے کہا تھا کہ جموں کشمیر کا مسئلہ بھارت اور پاکستان کے درمیان کوئی سرحدی تنازع نہیں ہے کہ وہ مل بیٹھ کر اس کو حل کریں. اس مسئلے کا سب سے پائیدار اور پرامن اور جمہوری اور قابل قبول حل صرف یہ ہے کہ جموں کشمیر کے عوام کو حق خود ارادیت کے استعمال کا موقع دیا جائے. اور بھارت نے جو جموں کشمیر کے عوام کے ساتھ اپنی فوجیں بھیجنے کے بعد یہ وعدہ کیا ہے کہ ہم اپنی فوجیں واپس بلائیں گے اور آپ کو حق خود ارادیت کے استعمال کا موقع دیں گے, اور پھر بھارت ہی جنوری 48 میں یہ قضیہ اقوام متحدہ میں لے گیا جہاں کل ملا کر 18 قراردادیں پاس ہو چکی ہیں جن میں جموں کشمیر کی متنازع حیثیت تسلیم کر لی گئی ہے. بھارت نے بھی اس پر ان پر دستخط کیے, ان قراردادوں پر پاکستان نے بھی, اور عالمی برادری اس پر گواہ ہے. ہمارا بنیادی مطالبہ یہی ہے کہ اقوام متحدہ کی قراردادوں کو عملایا جائے اور حق خود ارادیت کی بنیاد پر جموں کشمیر کے مسئلے کو حل کر لیا جائے, اور اس کے بعد جو حریت کانفرنس کا, کل جماعتی حریت کانفرنس کا جو کانسٹیٹیوشن ہے اس میں یہ آپشن رکھا گیا ہے کہ بھائی بات چیت ہو سکتی ہے لیکن وہ سے فری کی سطح پہ ہو, اور اس میں بھارت پاکستان اور جموں کشمیر کے جو آزادی پسند قیادت ہے وہ تینوں فریق مل بیٹھ کر بیٹھیں اور کسی اور ملک میں تھرڈ کنٹری میں, اور اس کی اقوام متحدہ کی نگرانی ہو اس کی, اور یا کسی فرینڈلی کنٹری کی, اور اس میں بھی سب سے پہلے یہ دیکھا جائے گا کہ اقوام متحدہ کی قراردادوں کی عملانے کی کیا صورت بنے گی, اور پھر تینوں فریق کوئی ایسا حل پیش کریں جو بھارت کے آئین کے دائرے میں نہ ہو. تو ہمارا مطالبہ یہی ہے کہ بھائی 47 سے لے کر جو ہماری مظلوم قوم نے 6 لاکھ جانوں کی قربانیاں دی ہیں, ان قربانیوں کا اصل مقصد اور مدعا یہی ہے کہ جموں کشمیر کے عوام کو حق خود ارادیت کے استعمال کا موقع دیا جائے. سب کو یہ حقیقت مان لینی چاہیے کہ جموں کشمیر کا مسئلہ بھارت اور پاکستان کے درمیان کوئی سرحدی تنازع نہیں ہے کہ دو ملک مل بیٹھ کر اس کو حل کریں. 23 مارچ 1952 سے ڈائلاگ کا سلسلہ چل رہا ہے جموں کشمیر کے بارے میں, اور کوئی نتیجہ اب تک برآمد نہیں ہوا ہے. چاہے دلی والوں نے اسلام آباد کے ساتھ بات کی ہو یا سری نگر کے ساتھ بات کی ہو, کوئی نتیجہ اب تک برآمد نہیں ہوا ہے, اور آئندہ بھی کوئی نتیجہ برآمد نہیں ہوگا اس ڈائلاگ پروسیس سے جب تک بھارت جموں کشمیر کی متنازع حیثیت تسلیم نہ کرے اور یہاں فوجوں کا انخلا شروع نہ کرے, تمام نظر بندوں کو رہا نہ کرے, اور خاص طور جو 2010 میں 125 ہمارے ٹین ایجر جوان شہید کر دیے گئے ہیں پولیس اور سی آر پی ایف کے ہاتھوں, ان قاتلوں کو عدالت میں پیش کرے, ان کے خلاف ایف آئی آر کاٹے اور ان کے خلاف عدالت میں کاروائی ہو. اور یہ ہم نے 2010 میں یہ نکات پیش کیے تھے کہ اس کے بعد ہی بات چیت کا کوئی نتیجہ نکل سکتا ہے.
ناظرین, امریکہ کے وزیر خزانہ نے کانگریس سے مطالبہ کیا ہے کہ حکومتی قرضے کی سطح میں اضافہ کرے. امریکی وزیر خزانہ کی یہ درخواست امریکہ کی اقتصادی مشکلات کی غماز ہے. ملاحظہ فرمائیے ہمارا تبصرہ.
امریکی وزیر خزانہ جیکب لیو نے ایک بار پھر کہا ہے کہ ملک کو رواں سال اکتوبر کے وسط میں قومی قرضے کی سطح کے حوالے سے مشکلات کا سامنا کرنا ہوگا, جس کے نتیجے میں امریکی معیشت کو زبردست بحران کا سامنا کرنا پڑے گا. انہوں نے کانگریس کے ارکان کے نام اپنے خط میں درخواست کی ہے کہ وہ قومی قرضے کی سطح کو 16.7 ٹریلین ڈالر سے بڑھانے کی منظوری دیں. امریکی وزیر خزانہ چند روز قبل ملک کی معیشت کے دیوالیہ ہونے کی بابت بھی خبردار کر چکے ہیں. حکومت امریکہ نے قرضوں کی سطح میں آخری بار جنوری میں اضافہ کیا تھا, جس کے پورا ہونے کی صورت میں حکومت مزید قرضے نہیں لے سکتی. امریکی ایوان نمائندگان کے ارکان میں اس معاملے پر شدید اختلافات پائے جاتے ہیں, اور صدر براک اوباما نے کہا ہے کہ وہ اس بارے میں ارکان پارلیمان سے کوئی بات چیت بھی نہیں کرنا چاہتے. اگست کے مہینے میں جب حکومت کی جانب سے قرضوں کی سطح میں اضافے کا معاملہ اٹھایا گیا تھا, ریپبلکن اور ڈیموکریٹ کے درمیان اختلافات کھل کر سامنے آ گئے تھے اور کوئی بھی فریق اپنے موقف سے پیچھے ہٹنے کو تیار نہیں تھا. فریقین نے صرف اس بات پر اتفاق کیا تھا کہ قرضوں کی سطح میں صرف اسی صورت میں اضافہ کیا جائے گا جب حکومت اپنے اخراجات میں اضافے کا راستہ روکنے کے لیے معاشی کفایت چھاری کی واضح پالیسی پر عمل کرے گی۔ بہرحال اس کشمکش کی وجہ سے حکومت امریکہ کی ساکھ کو زبردست دھچکا لگا ہے اور اسٹینڈرڈ اینڈ پورز جیسے عالمی ادارے نے امریکی کریڈٹ ریٹنگ میں پہلی بار کمی کر دی ہے، جس کی وجہ سے حصص بازار میں شدید جھٹکے محسوس کیے گئے ہیں۔ اس وقت حکومت امریکہ کے قرضے کی رقم 16.9 ٹریلین ڈالر کے قریب ہے اور بہت جلد 17 ٹریلین ڈالر سے تجاوز کر جائے گی۔ ماہرین کا کہنا ہے کہ اگر حکومت امریکہ اور کانگریس کے درمیان قرضوں کی سطح میں اضافے کے بارے میں کوئی سمجھوتا نہ ہوا تو پھر حکومت امریکہ پینشن کی ادائیگیوں، فوج کی تنخواہوں اور صحت عامہ کے اخراجات پورے کرنے کے قابل نہیں رہے گی۔ بھاری فوجی اخراجات، بیرون ملک فوج کشی اور عراق و افغانستان جیسی جنگوں کو امریکہ کے موجودہ معاشی بحران کی اصل وجہ قرار دیا جا رہا ہے۔
اور ناظرین اب شام کی صورتحال۔ شام کے خلاف امریکہ کی فوجی کارروائی کی تیاریاں جاری ہیں۔ امریکی صدر باراک اوباما نے کہا ہے کہ سیریا کے مسئلے میں امریکہ اپنے مفاد میں بہترین فیصلہ کرے گا۔ امریکی تیاریوں کو کئی طرف سے جھٹکے بھی لگے ہیں۔ برطانیہ کی پارلیمنٹ نے برطانوی وزیراعظم ڈیوڈ کیمرون کے اس اقدام کو اور شام کے خلاف حملے میں ان کی شرکت کو روک دیا ہے، اور انہوں نے اس سلسلے میں جو قرارداد پارلیمنٹ میں پیش کی تھی وہ نامنظور ہو گئی۔ اس کے علاوہ چین نے شام کے خلاف فوجی کارروائی کی مخالفت کی ہے، روس شروع سے ہی مخالفت کر رہا ہے، جرمنی نے بھی شام کے خلاف فوجی کارروائی کی مخالفت کا اعلان کیا ہے۔ اس کے علاوہ عرب لیگ نے بھی بیان دیا ہے کہ شام کا سیاسی حل نکالا جانا چاہیے۔ مختلف حلقوں اور ملکوں کی جانب سے شام کے خلاف فوجی کارروائی کی مخالفت کے بعد ہم یہ بھی دیکھ رہے ہیں کہ خود امریکہ کے انداز میں کسی حد تک فرق آیا ہے۔ امریکہ جو بہت شدت کے ساتھ یہ بات کر رہا تھا کہ فوجی حملہ ہونا چاہیے اور شام کی حکومت کو سزا دی جانی چاہیے مبینہ کیمیائی حملے کی، اب وہ خود یہ کہہ رہے ہیں۔ امریکی صدر نے بیان دیا ہے کہ ابھی شام پر فوجی کارروائی کا فیصلہ نہیں کیا گیا ہے۔ ناظرین اس موضوع پر گفتگو کریں گے، اس کے لیے ہم نے اسٹوڈیو میں دعوت دی ہے سیاسی تجزیہ نگار انجینئر سید رضیع الحسن صاحب کو، اور نئی دہلی اسٹوڈیو سے بھی ہمارے ساتھ مہمان سید محمد احمد کاظمی صاحب ہوں گے۔ گفتگو کا آغاز کرتے ہیں ہم انجینئر رضیع الحسن صاحب سے۔ شام کے خلاف فوجی کارروائی کو اب آپ کس پوزیشن میں دیکھ رہے ہیں اس وقت؟ امریکہ کس حد تک پر اعتماد ہے اپنی اس کارروائی میں اور اس تیاری میں؟
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے تو میں اس سلسلے میں رہب معظم آیت اللہ العظمیٰ آغائے خامنہ ای کا وہ پیغام جو انہوں نے دیا تھا اس کی طرف اشارہ کرنا چاہتا ہوں کہ جس وقت یہ حالات شروع ہوئے اور ہر طرف سے یہ پروپیگنڈا ہوا کہ اسرائیل پہ سیریا پہ حملہ ہونے والا ہے، ایک جملہ ان کا کافی ہے ساری تمام چیزوں کا تجزیہ کرنے کے لیے، کہ انہوں نے کہا کہ یہ بارود کا ڈھیر ہے، اگر اس پر ایک چنگاری پڑی تو اس کے بعد جو کچھ ہوگا وہ پورے منطقے کے لیے
جی
یعنی ایک ایسا دھماکہ ہوگا جس کی بھرپائی ناممکن ہے۔ بہرحال جو صورتحال ہے اس کے دیکھنے کے بعد یہی احساس ہوتا ہے کہ تھوڑی تھوڑی عقل آنا شروع ہوئی ہے۔ جس انداز سے اس کا پروپیگنڈا کیا گیا اور جیسا ماحول بنایا گیا اور جس طریقے سے اپنے ہم نوا ہم نوالا ہم پیالہ افراد کو لے کر امریکہ نے کارروائی کا ایک اشارہ دیا، دھیرے دھیرے دوست بھی ان کے ساتھ چھوڑ رہے ہیں۔ جیسا کہ ابھی آپ نے اشارہ فرمایا، یو کے نے پارلیمنٹ نے اس کو نامنظور کر دیا اور ڈیوڈ کیمرون صاحب جو کہ بہت ہی جوش و خروش کے ساتھ
جی
ایک عجیب و غریب ماحول دیکھنے کو ملا، یعنی آپ ملاحظہ فرمائیں کہ کیمرون صاحب نے بیان دیا کہ 100 سال کی تاریخ کا سب سے بدترین केमिकल का ये हमला था जिसमें केमिकल्स यूज किए गए। हम इसको यानी अपनी जगह रखते हुए कि जो हुआ, चाहे वो 100 आदमी मरता, 100 आदमी मरते, 1000 आदमी मरते, केमिकल वेपन्स का यूज़ बहरहाल ये गलत चीज़ है जिसने भी किया। लेकिन जो मेरा कहना है वो ये कहना है कि अभी तक ये नहीं तय पाया है कि यूएस सपोर्टेड अल तकरीफ और अल नुसरा या और भी जो ऑर्गेनाइजेशन जिनको ये लोग सपोर्ट कर रहे हैं, आया ये हमला उन्होंने किया है या बशर असद साहब की फौज ने किया है। इससे कतई नजर यह हुआ गलत हुआ, मगर यह कहना यह कितना बड़ा झूठ है कि 100 साल की तारीख में ऐसा
जी
हमला। अरे आपने तारीख में ऐसे हवादिस सामने आए हैं जो एक तरीके से इस बात की निशानदेही करते हैं कि लोगों की हौसला अफजाई हो रही है, जिससे क्या वर्ल्ड वार टू में जिस तरीके जो केमिकल्स यूज हुए क्या दुनिया भूल गई है, या जो केमिकल एजेंट्स दूसरे ममालिक में जो जिनके ऊपर अमेरिका ने हमला किया, खुद सद्दाम ने जो ईरान के ऊपर,
बिल्कुल
आपको सारी दुनिया जानती है किस अंदाज से किस तरीके से केमिकल वेपन्स यूज किए गए। आज भी बच्चे जो यहां पे पैदा हो रहे हैं उनमें उसके असरात की वजह से कोई
बड़ी तादाद में बड़ी से मुतासर हैं,
नाकिस अभी बच्चे पैदा हो रहे हैं। वियतनाम की तारीख आज भी वियतनाम की तारीख दुनिया के सामने,
बिल्कुल
अभी हिरोशिमा का अभी साल जिसको नहीं 100 साल वो इसके यादगार मनाई गई, वो मनाया गया है कि मतलब
बरसी
मनाई गई है। तो इन तमाम चीजों को जिसमें अमेरिका के कारनामे और अमेरिका की जो जिस तरीके से जो इन्होंने केमिकल वेपन्स के जरिए दुनिया को जिस तरीके से तहस नहस किया है और जिसके असरात आज तक,
तो हथियार जी बिल्कुल,
तो इसके बाद ये कहना तो ये बिल्कुल गलत है। मगर हमारा ये सिर्फ ये है कि इस वक्त जो सोचा जा रहा है कि सीरिया के ऊपर हमला किया जाए, ये एक बहुत अहमकाना फैसला होगा, क्योंकि जमाना अब आप खुद देखिए अमेरिका में, यूके में, दूसरे जो इनके अलायंस हैं उनके यहाँ, फ्रांस में इस वक्त ज़बरदस्त एजिटेशन हो रहा है, लोग जो है सड़कों पर हैं कि ये हमला नहीं होना चाहिए। और नतीजा हमने यूके में देखा भी कि हम ब्रिटिश ने अपनी पॉलिसी को चेंज किया। इस वक्त जरूरत यह है कि इसको बैठकर इसका हल, सियासी बोहरान जो है या जो इस तरीके के जो है उसको बैठ के इसको सियासी उस पर हल किया जाए। और एक चीज अब्बास साहब काबिल गौर यह है कि हमारा यूएन का रोल क्या है, यूनाइटेड नेशन किस लिए है?
हम आएंगे इसके रोल की तरफ, हम अब इस पे भी गुफ्तगू करेंगे। मोहम्मद अहमद काजमी से भी हम ये साहब से भी हम ये पूछना चाहेंगे कि उनकी नज़र में, अहमद काजमी साहब, मोहम्मद अहमद काजमी साहब, आपकी नज़र में हमले की तैयारी इस वक्त किस पोजीशन में है अमेरिका की तरफ से, आप क्या कहेंगे?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। मैं समझता हूं कि हमले की तैयारी जिस तरह से अमरीकी हुक्काम और वहां के फौजी जिम्मेदारान जिस किस्म की बात कर रहे हैं, तो वो चूंकि इलाके में अमरीकी अफवाज और बेड़े तो वो हमेशा रहते हैं, उसमें कोई बहुत ज़्यादा नई बात नहीं है। लेकिन जो ख़ास बात समझने की है वो ये कि अमेरिका जिस शिद्दत से हमला शुरू करने की बात कर रहा था, वहीं से एक बयान यह आया कि केमिकल वेपन्स जो इस्तेमाल किए गए हैं, कीमियावी हथियार, अभी उनकी दोबारा तफ्तीश होगी। यानी वो खुद अपने उस ऐलान के बाद अपने आप को कुछ एक मोहलत यानी वो लेना चाहते हैं अपने लिए। तो इससे ये अंदाज हो रहा है कि ठीक है, बयान तो दिए जा रहे हैं, लेकिन हमले की तैयारी यानी हमले की संजीदगी जिसे कहा जाए, वो मुझे लगता है अब भी उतनी नहीं है। और बरतानिया की पार्लियामेंट में जो सामने आया है नजरिया, उसके बाद मैं समझता हूं कि इम्कानात और बहुत कम हुए हैं। और अमरीकी आवाम में तकरीबन 60% लोग अब भी जंग के खिलाफ हैं। उन्होंने अमरीका के इराक पर हमले और अफगानिस्तान पर हमले के नतायज देखे हैं और जिस तरह से वहाँ की इक्तसादी सूरत हाल अबतर दिन ब दिन हो रही है, उस हालत में मैं नहीं समझता कि अमरीका जंग शुरू कर पाएगा। और ऐसी हालत में जबकि उसका नज़दीक तरीन इत्तहादी बरतानिया भी उसके साथ ना हो, तो धमकियां हैं और इसमें हमला ना होने की वजह अब तक भी जो मैं समझता हूं वो ये कि हिजबुल्लाह की तरफ से और ईरान की तरफ से जिस तरह से बिल्कुल बराह रास्त जवाबी बातें कही गई हैं, बयान आए हैं, उससे वो खौफजदा हैं और ये ताकतें इस खित्ते में फैसला कुन हैं और इनसे अमरीका या उसके इत्तहादी उलझने की हालत में नहीं है।
जी इंजीनियर रजीउल हसन साहब, हम ये देखते हैं कि शाम में बशार असद की तरफ से जो बयान आया है उसमें उन्होंने कहा है कि हमको तो इंतज़ार ही इस लम्हे का था कि हमारा असली दुश्मन हमारे सामने आ जाए। जो लोग लड़ रहे थे अब तक, जाहिर है इनमें मुख्तलिफ ग्रोह थे, मुख्तलिफ मुल्कों के थे, और अब जब अमरीका बराह रास्त कार्रवाई के लिए सामने आया है तो हमको तो पहले ही से इसका इंतज़ार था कि जो असली दुश्मन हमारा है वो हमारे सामने आ जाए। आपके क्या तबसरा करेंगे इस बयान पर?
देखिए, ये तो मतलब सामने तो आए हैं लेकिन अब भी ये जो है नहीं चाहते कि हमको डायरेक्ट, ये एक बहाने में है कि एक अलायंस के नाम पर हमला करने की कोशिश कर रहे हैं
जी।
ये तो एक वाकई है कि हमें इस बात पे बड़ा ताज्जुब होता है कि अमन के पैगंबर, नोबेल प्राइज हासिल करने वाले ओबामा साहब, जिनको नोबेल प्राइज दिया गया था, पीस प्राइज, नोबेल पीस प्राइज, ये ऐसे शख्स की से ये कैसे उम्मीद की जाए कि वो बुश से आगे निकल जाएगा? अगर उन्होंने इस तरह का कोई हमला किया या इस तरीके का कोई प्लान किया, अभी तक हमें जैसा कि अभी आपने इशारा किया, उसके अलावा असीम बसीर साहब ने भी इशारा किया, ये अब उस पोजिशन में नहीं है कि हमला करें, लेकिन अगर ये किसी तरीके का कोई इकदाम करते हैं तो यकीनन ये एक्सपोज हो जाएंगे और बशर असद साहब की वो बात सामने आ जाएगी कि खुला हुआ अब दुश्मन हमारे सामने आ गया, अब जंग का मजा आएगा। और ये यकीन रखिए कि इस वक्त शाम कमजोर नहीं है, शाम ने अभी अपने ये जो टेररिस्ट के खिलाफ हथियार यूज किए हैं ये वो हथियार नहीं है जो जंग में इस्तेमाल होते हैं। उनकी फौज अभी उतनी ही मोकम है जितनी पहले दिन से थी, लिहाजा उस फौज को कमजोर या किसी तरीके से गोलान हाइट, उसके अलावा और दूसरे मसाइल इस बात की तरफ इशारा करते हैं कि सीरिया जो है ये पीछे हटने वाली फौज नहीं है, ये जो है दुश्मन का मुंहतोड़ जवाब देगी और इसका एहसास उन्हें है कि इनके पस, हालांकि अभी तक खुलकर ईरान की तरफ से कोई ऐसी बात नहीं कही गई, बल्कि उन्होंने सिर्फ इसको कंडेम किया है कि ऐसा नहीं होना चाहिए, यानी अभी कोई ऐसा इशारा नहीं दिया है कि वो इस जंग में मुलव्वस होंगे या किसी किस्म का इकदाम करेंगे, बल्कि उनकी तरफ से साफ और वाज़े ये बात है कि हम जो हैं वो इसको एक आपको बता रहे हैं कि ऐसा ना कीजिए, ऐसे करने से जो असरात मुरतब होंगे वो पूरे खित्ते के लिए नाकाबिल कबूल होंगे, लिहाजा जो कुछ भी हो रहा है इसके लिए खुद उन ममालिक को सोचना पड़ेगा जो हमला करने की सोच रहे हैं, क्योंकि यह हमला बहुत दूरस नतायज पर मबनी होगा और इसके असरात देखिए खुद आवाम का यह है, एक वहां के जो रिप्रेजेंटेटिव हाउस की नेल्सी पेलोसी, इन्होंने भी कहा है कि जो इससे पहले जंगें हुई हैं उसके असरात तो हम आज तक देख रहे हैं, वो आवाम किसी भी तरीके से इस बात के लिए तैयार नहीं है, खुद अमेरिका के, खुद यूरोप के आवाम के अब किस इस तरह का, इससे पहले वो रिसेशन के क्राइसिस से गुजर चुके हैं उसने जो है इक्तिसादी हालात कहां से कहां पहुंचा दिए, 100 से ज्यादा बैंक अमेरिका के बंद हो गए, यूरोप में उसके असरात मुरतब हुए, तो ये सब हालात क्यों है? और जहां इन्होंने किया, मसलन अफगानिस्तान, मसलन इराक, आज वहां पर क्या हो रहा है, वहां क्या
अमन आया वहां जिस अमन के लिए इन्होंने किया था।
मुतमईन नहीं अमरीकी आवाम,
खुद अवामी आवाम देख रहे हैं कि जिन जहां पे आपने अमन के लिए ये सब कुछ किया वहां कुछ नहीं हुआ, तो अब आइंदा फिर इसी तरीके का कोई कदम बहरहाल मुनासिब नहीं।
काजमी साहब हमारे पास वक्त बहुत कम है, एक दो मिनट का वक्त है। इस कार्रवाई में शाम के खिलाफ जो शुरू से बगावत हुई और फौजी कार्रवाई मुसल्लहाना कार्रवाई जिस तरह से शुरू हो गई वो, और इस वक्त शाम के खिलाफ फौजी हमले की जो तैयारियां शुरू हुई उसमें सऊदी अरब का किरदार बहुत अहम माना जा रहा था, और अब तक ये माना जा रहा है कि इस पूरी कार्रवाई के पीछे सऊदी अरब और खास तौर से बंदर बिन सुल्तान का नाम लिया जा रहा है को बहुत ज्यादा सरगर्म है। आपका क्या तबसरा है?
जी हाँ, सऊदी अरब का किरदार तो शुरू से ही बहुत ही खतरनाक और शाम की हुकूमत के खिलाफ और अमेरिका और इसराइल के इत्तेहादी के तौर पर रहा है, और मैं समझता हूँ कि इस पूरे खित्ते में जो गल्फ कोऑपरेशन काउंसिल GCC जिसे हम कहते हैं, उन ममालिक की एक तरह से रहनुमाई की है शाम की हुकूमत के खिलाफ मदद करने में। इस सूरत हाल को अच्छी तरह से अब एक खास बात जो मैं कहना चाहूंगा वो ये कि मिस्र में जो हालात हो रहे हैं उसके बाद मुसलमानों के मुख्तलिफ तबकात अब खुल करके सऊदी अरब के खिलाफ बोलने लगे हैं, ये एक अच्छी शुरुआत है, और मैं समझता हूं सीरिया के भी असल हालात सही हालात लोग समझेंगे और सऊदी अरब के किरदार पर, खास तौर पर जो उसने सऊदी अमेरिका और इसराइल की मदद करने में किरदार अदा किया है उसके वो वाजे हो जाएगा दुनिया के सामने।
बहुत बहुत शुक्रिया, बहुत शुक्रिया नाज़रीन, आपने दोनों तज़िया निगारों के ख्यालात मुलाहज़ा फरमाए। शाम के खिलाफ सऊदी अरब और अमेरिका की क़यादत में, और जिसमें कतर भी बहुत पेश था, अब कुछ पीछे नजर आ रहा है, इन मुल्कों की क़यादत में जो जारहियत शुरू हुई और 2.5 साल से ज़्यादा अरसे से जारी है, उसका नतीजा वसी पैमाने पर तबाही के शक्ल में सामने आया। लेकिन शाम के अवाम और हुकूमत न अब तक कमज़ोर हुए हैं और न ही आइंदा ऐसा लगता है कि उनमें कमज़ोरी आएगी, जैसा कि वहाँ के हुक्काम और सदर बशार असद के बयान से भी वाज़ह है। उम्मीद करते हैं कि मुतालिका फरीक अक्ल से काम लेंगे और सियासी हल जो सबसे मुनासिब हल है उसकी तरफ तवज्जो देंगे। इसके साथ ये प्रोग्राम यहीं पर ख़त्म होता है, आपके तबसरों का हमें इंतज़ार रहेगा। हमें इजाज़त दीजिए, खुदा हाफिज़।